نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. آج ہم عشرہ مبشرہ میں سے اگلے صحابی کے بارے میں پڑھیں گے اور ان کا نام کیا ہے سب بول دیں مل کر ابو عبیدہ بن جراح رضی اللہ عنہ و رضو عن یعنی اللہ ان سے راضی ہوا اور وہ اللہ سے راضی ہوئے ان خوش قسمت لوگوں میں سے ہیں کہ جن کا نام عشرہ مبشرہ میں موجود ہے اللہ کے نبی صلی اللہ علیہ وسلم کی زبان مبارک سے آپ کو جنتی ہونے کا لقب ملا اور آپ کی یہ ایک بہت ہی بڑی خوشی کا ذریعہ بنا اس کے علاوہ بھی ان کی کچھ خوبیاں جو انشاءاللہ ہم دیکھیں گے لیکن ہر روز ایک شخصیت کے بارے میں پڑھنا کیا آپ کے میرے دل میں جنتی بننے کا شوق بنا رہا ہے اور جو ہم روز ان کی خوبیاں پڑھتے ہیں ان پہ بھی نظر ہے کوئی چیک لسٹ بنائیے دیکھیے کہ کوئی اچانک نہیں بنتا اور بغیر سکلز کے نہیں بنتا اس میں ضرورت اس بات کی ہوتی ہے کہ ہم اپنے لیے وہی چیزوں کو ہائی لائٹ کریں کہ جو ان کی زندگی میں موجود تھیں پھر اسی طرح سے آپ دیکھیے کہ حضرت ابو عبیدہ بن جراح جن کا نام لیتے ہی واقعی دل میں بہت ساری اچھی اچھی باتیں بھی آنے لگ گئی ہیں ان لوگوں میں سے تھے کہ جو حقیقت میں نبی صلی اللہ علیہ وسلم کے بہت قریبی لوگ تھے اور ان کو اپنے اوپر اگر آپ لے کر دیکھیں تو ہمیں ان پہ رشک آنا چاہیے کوئی دنیا کے اعتبار سے مال دولت یا دنیاوی تعلیم کی باتیں جو عموماً ہمیں مسحور کرتی ہیں چیزیں ان میں سے کوئی بھی چیز ہمیں ان لوگوں میں نہیں دکھتی لیکن پھر بھی اللہ ان سے راضی ہوا تو اس سے پتہ چلتا ہے کردار آپ نے ابھی تک جتنے بھی صحابہ کے لیے پڑھا کسی کے بارے میں یہ سنا کہ وہ چونکہ بڑے خوبصورت تھے اس لیے جنت میں گئے چونکہ بڑے امیر تھے اس لیے جنت میں گئے اب اس کا یہ نہیں پتا کہ خوبصورت لوگ جنت میں جا نہیں سکتے امیر لوگ جا نہیں سکتے لیکن بات سمجھیے گا ریزن نہیں ہے وہ تو جن چیزوں کے اوپر کوشش کرنے کے لیے زندگیاں لگ رہی ہیں ان میں سے تو کوئی ایک چیز نہیں ہے جو ہماری جنت میں ہمیں لے جانے کے ذریعہ بنے تو ضرورت ہے اس بات کی کہ ہم اپنی وہ سکلز بڑھائیں جن کو بھی خوشخبریاں ملی کیا یہ خوشخبریاں پا کر وہ عمل سے رک گئے وہ تو اور روتے تھے یہ تو ایسی ہے جیسے کیپ اٹ اٹس ویری ایزی ٹو میک اے آئس بال بٹ اٹس ویری ہارڈ ٹو کیپ اٹ نیکی کرنا کرانا اس کو بنانا یہ آسان ہوتا ہے لیکن اس کو کیپ رکھنا کیپ کرنا یا اس کو کیے رکھنا مشکل ہے ان لوگوں کے سچے ہونے کی اور اس کے اہل ہونے کی یہ علامت ہے کہ انہوں نے جنت کی خوشخبریاں پا کر بھی کام کرنا نہیں چھوڑا ان کو ایک لگن لگی ہوئی تھی ایک تڑپ لگی ہوئی تھی کہ ہم نے جنت میں جانا ہے پھر ایک چھوٹی سی اور چیز ان کے بارے میں آپ نوٹ کیجئے ان کے ناموں کو آج اگر آپ ایک سٹریچ میں کسی راہ جاتے سے پوچھیے عشرہ مبشرہ میں کون سے 10 صحابی موجود ہیں کتنے پرسنٹ مسلمان آپ کو لگتا ہے ان کے نام بتا سکتے ہیں جی سچ ہے بہت تھوڑے قلیلم وجہ اور اس کے برعکس اگر کس نے زیادہ میچ جیتے کون ٹاپ 10 میں سے ہے وہ کتنوں کو پتا ہوتے ہیں وجہ کیا ہے کہ ہمارے اپنے بھی دل میں جنت کی کوئی تڑپ نہیں ہے آج دنیا کا امیر ترین طویل ترین فلاں ترین کون شخص ہے سب کو پتا ہوتا ہے نا تو جو چیز ہمارے دل و دماغ میں چھائی ہوتی ہے نا ہم دوسروں کے بارے میں بھی وہی چیز سننا اور پڑھنا چاہتے ہیں پھر ایک اور چیز دیکھیے کہ جنت اللہ نے تیار سب کے لیے کی ہے آپ کے لیے بھی میرے لیے بھی آپ کو پتہ ہی ہوگا کہ ہر شخص کا ایک گھر جنت میں بھی ہے اور ایک جہنم میں بھی ہے اور قبر میں اس کو اس کے دونوں گھر دکھائے جاتے ہیں میں سوچتی ہوں کیا بنے گا اس وقت جب ہمیں اپنا جہنم کا گھر دیکھنا پڑے گا لیکن پھر کہا جائے گا کہ تمہیں اس سے بچا لیا گیا اللہ کرے کہ اگر ہم جنت میں بھی چلے گئے تو لیکن آپ سوچئے کہ ہم سب کے بھی بنے ہوئے ہیں لیکن وہ لوگ کتنے بد نصیب کہہ لیجیے ٹھہریں گے کہ جنہوں نے اپنے گھر خالی چھوڑ دیے اور ان لوگوں کو مل جائیں گے جو ان کی جگہ جنت میں چلے جائیں گے کرنا کیا ہے کوشش خواہش اور تیاری اور ارادے اور اپنا محاسبہ جتنا زیادہ اپنا محاسبہ کرتے جائیں گے اتنا آپ کے لیے یہ ساری باتیں آسان بھی ہوتی جائیں گی اور پھر ایک بات کر کے انشاءاللہ آگے چلتے ہیں اور وہ کیا ہے इन सब की कहानियों को जमा कर कर अपने बच्चों से शेयर करनी है। छुट्टियों का ये भी एक गोल बनाए। देखिए 10 ही है ना, और अमूमन पहले 4 का तो बच्चों को पता भी होता है, उनकी भी वो खूबियाँ और पिन पॉइंट्स चीज़ें लेकर आप बच्चों के साथ शेयर करें, और अपने घरों में एक किस्म की क्रिएटिविटी पैदा करें, एक्टिविटीज़ के तौर पर करें कि इन जैसा बनने की ख्वाहिश, और इनको अपने लिए रोल मॉडल इंशाल्लाह बनाना है, तो फिर इससे फ़ायदा होगा। और अल्लाह ने चाहा, अगर अल्लाह ने चाहा, हमारे बच्चों में से भी इंशाल्लाह फिर अशरा मुबशरा बनेंगे। दुआ दिया करें, आज के बाद अपने बच्चों के साथ टोन ये रख लें, अल्लाह तुम्हें अशरा मुबशरा में करे, अल्लाह तुम्हें दुनिया में जन्नत की खुशखबरी दे, अल्लाह तुमसे ये काम ले। आप देखिए कि इन बातों से शौक आता है। बच्चे तो बहुत मासूम होते हैं। मैं तो नहीं मानती कि आजकल के बच्चों को जन्नत का शौक नहीं है, या उनको अल्लाह के प्यारे नहीं बनना, बिलवड्स ऑफ अल्लाह कह लीजिए। तो जितना ज़्यादा आप इस तरह का मामला करते जाएंगे, आप महसूस करके देखेंगे कि बच्चे जो है ना, बड़ी गैर महसूस तरीके से उन चीज़ों के पीछे जाएंगे। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। चलिए अब चलेंगे हम हजरत, बोलिए। अगर मैं कुछ ना बोलूँ तो आप इनके बारे में क्या जानते हैं? एक तो आपको पता लग गया अशरा मुबशरा में, कभी ज़िंदगी में इतनी ज़िंदगी गुजर गई है, ख्याल ना आया इनके बारे में पढ़ने का। यकीन करें आज के दौर में इन हीरोज़ को मुस्लिम हीरोज़ बना दें, बच्चों के ऊपर बड़ों के साथ अगर आप इन लोगों की कहानियाँ और इनकी बातों को शेयर करेंगे ना, तो आप महसूस करेंगे कि हमारे बच्चों में भी इसका शौक़ पैदा होगा। तो फिर गिव अप कर दिया सबने, नहीं पता कि और क्या थी इनकी खूबियाँ। बहादुर थे, आपने कहा कि इन्होंने जंगे बदर में अपने बाप को शहीद कत्ल किया, आप कहते हैं बहादुर बहुत थे। और हज़रत उमर के बाद अबू बकर ने इनका नाम अपने बाद की खलीफा के लिस्ट में दिया था। और एक कोई और बता दे तो फिर चलते हैं। रोमन जंगों में ये सिपा सलार थे। चलिए जज़ाकअल्लाह खैर आप सबकी कोशिशों का। इनके बारे में अल्लाह के नबी का कौल लिखिए, लिकुल्ली उम्मत अमीनुन, हर उम्मत का एक अमीन होता है। वामीन व हाज़िहिल उम्मति अबू उबैदा, इस उम्मत का अमीन अबू उबैदा हैं। इनका असल नाम आमिर, और इनके बाप का नाम अब्दुल्ला, और दादा का नाम जर्राह था। जर्राह किसको कहते हैं? इल्म जराही क्या होती है? डिसेक्शन, यानी ऑपरेशन करना। इसी तरह आप आमिर बिन अब्दुल्ला की बजाय अबू उबैदा बिन जर्राह के नाम से मशहूर हुए। बाप का नाम क्यों नहीं इस्तेमाल हुआ? कहते हैं क्योंकि कुफर की हालत में अबू उबैदा के हाथों कत्ल हुआ था। इनके हाथों इनके बाप को अल्लाह ने उसके अंजाम तक पहुंचा दिया। अल्लाह के नबी ने इनको अमीरुल उम्मत का खिताब दिया। आपका ताल्लुक कबीला फहर से था। फहरा कुरैश की एक शाख थी ये, और फहर में आपका फिर सिलसिला नसब नबी सल्लम से मिलता है। अल्लाह ने इनके बाप को इस्लाम की दौलत नहीं दी। कल किन का पढ़ा था? सईद, उनके बाप की क्या खूबी थी? बिल्कुल ऑपोजिट। यानी ये देखिए, ये जो आज हम कहते हैं ना, माँ बाप बच्चे, बच्चे माँ बाप, माँ बाप नहीं अच्छा तो माँ बच्चा कैसे अच्छा हो, या ऑपोजिट, जिसको अल्लाह ने जो नेमत देनी है ना वो देनी है, यहाँ से ये समझिए। और गज़वे बदर में ही अपने बेटे के हाथों मारा गया। इनकी माँ का नाम उमैमा बिनते गनम था, जो मुसलमान हुई। अबू बैदा हिजरत नबी से 40 साल पहले पैदा हुए। हिजरत नबी से 40 साल पहले, छोटे थे कि बड़े थे? 13 साल जी। मक्का के मुतवस्सत घरानों के बच्चों की तरह परवरिश और तरबियत हुई, और फ़नून हर्ब में महारत हासिल की, तिजारत को ज़रिया माश बनाया, और इस्लाम लाने से पहले दौरे जाहिलियत में भी अबू उबैदा शराब नोशी और दूसरे बुरे कामों से बाज रहे। किसकी रग़बत से मुसलमान हुए? अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु। कितना रश्क आता है उन पर। उम्र थी उस वक्त 29 साल, 29 ईयर की एज में इस्लाम कबूल किया। बिल्कुल इब्तदाई दौर के मुसलमानों में थे। तरतीब से इनका नंबर 9 आता है, यानी इनसे पहले 8 लोग हो चुके थे। कबूल इस्लाम के बाद आपको भी दूसरे मुसलमानों की तरह फिर आजमाइशों और सख्तियों से गुजरना पड़ा। हर मुश्किल सहली, लेकिन इस्लाम का दामन नहीं छोड़ा। आपकी मबाखात किससे हुई थी? मक्का में सालिम से, जब वो खुजैफा के आज़ाद करदा ग़ुलाम थे। हिजरत के बाद क्या हुआ? 2 हिजरतें की इन्होंने। पहली हिजरत 590 में हबशा की तरफ, और दूसरी मदीना की तरफ। और वहाँ बास कहते हैं कि इनको साद बिन मास का और बास कहते हैं मोहम्मद बिन मुस्लिमा का भाई बनाया गया। और जब वो फौत हो गए तो फिर मास बिन जबल, और इनके साथ अबू तलहा अंसारी का नाम भी आता है, यानी इसमें डाउट है कह लीजिए। सारे गजवात में शामिल हुए, बदर, उहद, खंदक, बैते रिजवान, फतेह मक्का, हुनैन, गजवे ताइफ और तबुक की मुहिम में बराबर शरीक रहे, हर जगह नबी के साथ साथ रहे और जंगों में बहादुरी के जौहर दिखाए। और इनकी यही बात बन गई कि इन्होंने अपने बाप को बदर में कत्ल किया। क्या ये कतर अमी नहीं? ये है अलहुबु फिल्ला वलबुग्जु फिल्ला की मिसाल। गजवे उहद में क्या हुआ कि जब दूसरे राउंड में मुसलमानों की फौज मुंतशिर हुई तो वो चंद लोग जो नबी के साथ रह गए थे उनमें एक अबू उबैदा भी थे। नबी सल्लम जख्मी हुए, आपकी ज़रा की दो कड़ियाँ आपके रुखसाने मुबारक, ये जो होता है ना ये हड्डी इधर चुभी थी, तो अबू उबैदा दौड़ कर आए और आपके रुखसार में फंसी हुई लोहे की कड़ियाँ निकाली। पहली कोशिश में एक दांत टूट गया। सोचिए ज़रा दांत की दर्द कितनी तकलीफ की होती है। फिर दूसरा दांत लगा कर दूसरी निकाली तो दोनों सामने के दांत टूटे हुए थे। उस मौके पे अल्लाह के नबी ने इनको जन्नती होने की खुशखबरी दी थी। ज़रा सा सोचिए। और अबू उबैदा सारी ज़िंदगी अपने इस कारनामे पर खुश थे, इसको अपना सरमाया समझते थे। मैं अक्सर सोचती हूँ कि हमें तो सुई चुभ जाए, हाय 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 दोबारा तो नहीं हम जाएंगे उधर। ये सच्चे जज्बे होते हैं जिसकी वजह से कोई ना कोई मुकाम हासिल होता है। और सुलह हुदैबिया और बैते रिजवान में भी शामिल थे और उन लोगों में थे जिन्होंने माहदे पर दस्तखत किए थे, यानी साइन किए थे। अल्लाह के नबी ने इनको बहुत सारी मुहिमात और सराया पे भेजा, हमेशा कामयाब लौटे। इसमें मारूफ हैं सरिया ज़ातुस्सलासिल और सरिया सैफुल बहर। 8 हिजरी में फतेह मक्का में भी शामिल हुए। ज़रा पोश मुजाहिदीन की क़यादत उस वक्त आप कर रहे थे। हुनैन और ताइफ के गजवों में भी बहादुरी से लड़े और हज्जतुल विदा के मौके पर नबी सल्लम के साथ रहे। खुलफ़ाए राशिदीन के साथ इनका कैसा मामला हुआ? अबू बकर के दौर में अबू उबैदा ने फितने इर्तदाद, समझते हैं, कुछ लोग मुर्तद हो गए थे उनके फितने को कुचलने के लिए, फिर इसी तरह ज़कात का इनकार करने वाले जो लोग थे अबू बकर ने इनको उनका कायद बनाकर भेजा था। शाम के ईसाइयों के खिलाफ जिहाद के लिए सिपा सलार बनाकर भेजे गए। इस लश्कर में 1,000 बुजुर्ग सहाबा शामिल थे जिनमें से 100 बदरी भी थे, यानी इन सब के ऊपर अल्लाह के नबी ने इनको बड़ा बनाया। और जब ये लश्कर रवाना हो रहा था तो अल्लाह के नबी ने अबू उबैदा रज़ी अल्लाह अन्हो के बारे में फरमाया कि अबू उबैदा मैं खूब जानता हूँ कि अल्लाह के नबी के यहाँ तुम्हारी कितनी इज्जत और कद्र मंजिलत थी, मेरी नज़र में आप बहुत अहम हैं और अल्लाह की कसम आज रुए ज़मीन में मैं किसी शख्स को तुम्हारे और उमर बिन अब्दुल खिताब से बढ़कर बेहतर नहीं समझता, जो अल्लाह तुम्हारा हामी व नासिर हो। यानी अबू बकर इनको क्रेडिट दे रहे हैं इस बात का। और इसी तरह अबू बैदा बिन जराह ने हज़रत खालिद बिन वलीद के साथ मिलकर दमश्क फतह किया था, फातह दमश्क भी थे। और इसी तरह अजनादीन के मुकाम पर ईसाइयों के एक लश्कर को शिकस्त दी जबकि मुसलमानों की तादाद कुल 35,000 थी और मुशरिकीन जो मुखालिफ थे वो तो बहुत ज़्यादा थे। और इसी तरह फिर खालिद बिन वलीद के साथ मिलकर ईसाइयों को मुस्तकिल शिकस्त दी। शाम और फलस्तीन का इलाका फतह करने में आपकी बहुत बड़ी बात है, लेकिन आपका सबसे बड़ा कारनामा जंगे यरमूक। ईसाइयों से आखिरी और फैसला कुन मार्का यरमूक के मैदान में हुआ था। 15 हिजरी का वाक़या, नबी सल्लम के जाने के सिर्फ 5 साल बाद। ईसाइयों का लश्कर 2 लाख, मुसलमान टोटल 40,000। इसमें मुसलमान औरतों ने भी शिरकत की, पानी पिलाती, मुजाहिदीन को जख्मियों की मरहम पट्टी करती। 3 दिन तक खूब जंग हुई, खूब खून बहा, लेकिन मुसलमानों को फतह हासिल हुई। 3,000 मुसलमान शहीद भी हुए थे जिनमें बड़े बड़े सहाबा थे, लेकिन ईसाइयों के तकरीबन 1 लाख आदमी मारे गए जिससे उनकी कमर टूट गई। आपको पता है कि अल्लामा इकबाल ने अपनी किताब बांगे दरा में अबू उबैदा और यरमूक की जंग पर एक नज़म लिखी है, किसी ने पढ़ी है कभी? सुनाती हूँ आपको। इसका नाम है जंगे यरमूक का एक वाक़या। जिसको हिस्ट्री नहीं आती उसको नहीं समझ आएगी और जिसको उर्दू समझ नहीं आती उसको भी नहीं आएगी, लेकिन फिर भी सुन लीजिए। کہتے ہیں کہ صف بستہ تھے عرب کے جوانان تیغ بند، تھی منتظر حنا کی عروس زمین شام. سمجھ رہے؟ یعنی زمین بیتاب تھی کہ شہدا کا خون مجھ پہ گرے. ایک نوجوان صورت سیما بے مسترب، آ کر ہوا امیر اساکر سے ہم کلام. اے ابو عبیدہ رخصت پہ کار دے مجھے، لبریز ہو گیا میرے صبر و سکون کا جام. بے تاب ہو رہا ہوں فراق رسول صلی اللہ علیہ وسلم میں، ایک دم کی زندگی بھی محبت میں ہے حرام. جاتا ہوں میں حضور رسالت پناہ میں، لے جاؤں گا خوشی سے اگر ہو کوئی پیام. یہ ذوق و شوق دیکھ کے پر نم ہوئی وہ آنکھ، جس کی نگاہ تھی صفت تیغ بے نیام. بولا امیر فوج کہ وہ نوجوان ہے تو، پیروں پہ تیرے عشق کا واجب ہے احترام. پوری کرے خدائے محمد صلی اللہ علیہ وسلم تیری مراد، کتنا بلند تیری محبت کا ہے مقام. پہنچے جو بارگاہ رسول لے امین میں تو، کرنا یہ عرض میری طرف سے پس السلام. ہم پر کرم کیا ہے خدائے غفور نے، پورے ہوئے جو وعدے کیے تھے حضور نے. سمجھ آ گیا؟ یعنی جا کے جنگ میں آگے جانے کی اجازت مانگ رہے تھے، اللہ کے نبی صلی اللہ علیہ وسلم کو ملنے کو دل بے چین ہے. کس طریقے سے ان لوگوں میں جذبے تھے، جن چیزوں پہ آج ہم مرتے ہیں وہ اس چیز کے لیے روتے تھے، اور ان کی زندگی کیا تھی کہ وہ اپنے آپ کو اللہ کے راستے میں پیش کرنے کے لیے بے چین تھے. پھر ابو عبیدہ کا ایک دوسرا کارنامہ کیا ہے؟ بیت المقدس کی فتح میں قائدانہ کردار تھا. یعنی جب حضرت عمر کے دور میں بیت المقدس فتح ہوا ہے تو ابو عبیدہ اس کے اندر موجود تھے. اسی طرح حیرا اور آرمینیا کا علاقہ بھی فتح کیا. حضرت عمر نے ابو عبیدہ کو شام کا گورنر مقرر کیا اور والی شام کی حیثیت سے وہاں آپ کا انتظام کیا. وہاں گئے اور دین کو خوب پھیلایا. یہ لوگ جاتے تھے جنگوں میں اور پھیلا کر دین آتے تھے. اکثر عیسائی قبائل آپ کے حسن سلوک سے مسلمان ہوئے. 18 ہجری میں ایک بہت بڑا قحط آیا تھا حجاز کے علاقے میں. اس میں حضرت ابو عبیدہ نے شام سے 4,000 اونٹ غلے سے لدے ہوئے مدینہ بھیجے، جس سے پھر قحط زدہ آبادی کو فائدہ ہوا. اور پھر وہی ہوا جو سب کے ساتھ ہوتا ہے، کل نفس ذائقۃ الموت. ابو عبیدہ شام کے گورنر تھے. 18 ہجری میں وہاں طاعون کی وبا پھیلی. آپ کی صحت پر اس کا اثر پڑا، بیمار ہو گئے. وہیں دمشق کے قریب جابیہ کے مقام پر فوت ہو گئے اور وہیں دفن کیے گئے. اور ابو عبیدہ نے صرف ایک شادی کی تھی، دو بیٹے تھے، ایک کا نام یزید اور دوسرے کا عمیر تھا. حلیہ کیسا تھا؟ قد لمبا، دبلے پتلے، چہرہ لمبوترا اور گال پچکے ہوئے اور گوشت سے خالی. سامنے کے دو دانت غزوہ احد میں جب ٹوٹے تو اپنے آپ کو زیادہ حسین محسوس کرتے تھے. داڑھی کو مہندی اور نیل کا خضاب لگاتے تھے. اور سیرت و کردار پہ تو کیا کہا جائے، کبھی آج تک کسی نے ان پر کوئی اعتراض نہیں کیا. کردار کی گواہی. اعلیٰ درجے کے جرنیل، فاتح، منتظم، منصف، مزاج اور متقی انسان تھے. اور ان سابقون الاولون میں سے تھے جو بالکل ابتدائی اسلام میں مسلمان ہوئے، ساری زندگی دین حق کی خدمت کی اور دین کی سرفرازی میں بسر کر دی. دو ہجرتیں کی تھیں اور آخر تک زندگی میں اللہ کے راستے میں لڑتے رہ کے. آپ یاد رکھیے کہ کوئی نہ کوئی بات تو ہوگی. اور ان کے اوپر یہ آیتیں نازل ہوئی تھیں، سورۃ مجادلہ 22.
لا تجد قوما یؤمنون باللہ والیوم الآخر یوادون من حاد اللہ ورسولہ ولو كانوا آباءهم او ابناءهم او اخوانهم او عشيرتهم اولئك كتب في قلوبهم الايمان وايدهم بروح منه ويدخلهم جنات تجري من تحتها الأنهار خالدين فيها رضي الله عنهم ورضوا عنه أولئك حزب الله ألا إن حزب الله هم المفلحون.
تم ان لوگوں کو جو اللہ اور آخرت کے دن پر ایمان رکھتے ہیں کبھی اللہ اور اس کے رسول کے مخالفوں سے دوستی کی پینگیں بڑھاتے نہ دیکھو گے اگرچہ وہ ان کے باپ ہی کیوں نہ ہو، بیٹے بھائی خاندان والے کیوں نہ ہو. یہی وہ لوگ ہیں جن کے دلوں میں اللہ نے ایمان لکھ دیا. کیسی پیاری گواہیاں ہیں کہ یہی وہ لوگ ہیں کہ یہ جو کامیاب ہیں. بہت رحم دل تھے، نرم مزاج تھے، سادہ اور زاہدانہ زندگی رکھتے تھے. حضرت عمر نے آخری وقت میں فرمایا تھا کہ اگر آج ابو عبیدہ زندہ ہوتے تو میں ان کو خلیفہ نامزد کرتا. جب آپ تاؤن کی خطرناک بیماری میں مبتلا تھے، موت کا وقت قریب آیا، تو آپ نے لشکر اسلام کو ایک وصیت کی تھی، اور میرا لئے یہی وصیت ہم سب کو اپنے آپ کو کرنی چاہیے. نوٹ کر لیں ان کے وصیت کے الفاظ، اقیم الصلاح، نماز قائم کرو، وصوم الشہر رمضان، اور رمضان کے مہینے کے روزے رکھو، وتصدقوا، اور صدقہ دیتے رہو، وحجوا، اور حج کرو، وتعمروا، اور عمرے کرو، وتواصوا، اور ایک دوسرے کو اچھی باتوں کی نصیحت کرو، وانصحوا لعمرائکم، اور اپنے حکمرانوں کی خیر خواہی کرتے رہو، ولا تغشوہم، اور انہیں کبھی دھوکہ نہ دو، ولا تلہکم الدنیا، اور نہ ہلاک کرے تم کو دنیا، فإن المرء لو عمر عمر الف حول ما كان له بد من ان يسير الى مصرعی حاز الذی ترونا والسلام علیکم ورحمۃ اللہ. کہتے ہیں کہ دیکھنا کبھی تمہیں دنیا غافل نہ کر دے، آگاہ رہو کہ اگر کسی آدمی کو 1000 سال کی عمر بھی مل جائے تو اس کا انجام وہی ہوگا جو آج تم میرا دیکھ رہے ہو. موت سے کوئی بچ نہیں سکتا، سب کو میری طرف سے سلام اور اللہ کی رحمت ہو. اس کے بعد پھر خود ماس سے کہتے ہیں لوگوں کو نماز پڑھایا کرو، یعنی اپنی زندگی میں ان کے بارے میں کہہ دیا، اور اس کے بعد خود کہا اللہ حافظ یا جو بھی سلام کی، اور اس کے بعد ان کی روح ان کے جسم سے پرواز کر گئی. ان للہ و ان الیہ راجعون. تو یہ تھے وہ لوگ کہ جن کی گواہیاں آج ہم سب کے لیے حجت ہے. بہت ان کے حالات آسودہ نہیں تھے، بہت کچھ نہیں تھا ان کے پاس، لیکن جذبے سچے تھے اور اول العزمی تھی اور اعلیٰ ہمتی تھی. اللہ ہمیں اپنے راستوں میں اتنا ہی مضبوط حوصلوں والا کر لے، اور اللہ جیسے ان سے راضی ہوا ہم سب سے بھی راضی ہو جائے. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم و تب علینا انک انت التواب الرحیم. و صلی اللہ تعالی خیر خلقہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین.